Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betoplo Cha, Rexy Duitoplo, Sat Megahertz. गुणस्तरीय शिक्षा निर्माणमा जुट्नुपर्ने सरकारको भनाई, वैज्ञानिक शिक्षा नीति बनाउन सुझाव,
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघको आक्रमणबाट एकजनाको ज्यान गयो, चार दिनभित्र बाघले दुईजनाको ज्यान लियो,
कोहलपुर नगरपालिकाले 15 उच्च क्षमतायुक्त बत्ती जडान गर्दै 500 अट्ने सिटी हल निर्माण गर्ने तयारी,
र 9 राष्ट्रिय पुष्पलाल स्मृति ब्याट्समिन्टन प्रतियोगिता आउँदो 24 गतेबाट हुने, 10 स्वर्णका लागि 190 जना खेलाडीले प्रतिस्पर्धा गर्ने। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। कर्णालीमा गुणस्तरीय शिक्षा निर्माणको लागि सबै एकजुट भएर लाग्नुपर्ने सरकारले जोड दिएका छन्। मध्यपश्चिम विश्वविद्यालयको शिक्षा संकायले आयोजना गरेको गुणस्तरीय शिक्षामा शिक्षा संकायको भूमिका विषय गोष्ठीका सहभागीले गुणस्तरीय शिक्षाका लागि सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। उनीहरूले अहिले समय सापेक्ष शिक्षाको विकास गर्नुपर्ने भन्दै त्यसका लागि शिक्षा नीति नै प्रष्ट र वैज्ञानिक हुनुपर्ने बताएका छन्। कार्यक्रममा कर्णाली सरकारका सामाजिक विकास मन्त्री दल रावलले रोजगारीमुखी शिक्षा प्रदान गर्नतर्फ ध्यान दिनुपर्ने बताउनु भएको छ। उहाँले विद्यार्थीहरूले उच्च शिक्षा हासिल गरे पनि बेरोजगार भएर बस्नुपर्ने बाध्यता रहेको भन्दै अब सरकारले बेरोजगार अन्त्य गर्ने शिक्षालाई प्राथमिकता दिने बताउनु भएको छ। मन्त्री रावलले शिक्षक नियुक्ति गर्दा सक्षम व्यक्ति भन्दा पनि राजनैतिक विचारका आधारमा राखिने प्रचलन रहेकाले शिक्षामा गुणस्तर हुन नसकेको बताउनु भएको छ। उहाँले अहिलेको शिक्षा व्यवहारिक हुन नसकेको भन्दै अब शिक्षा व्यवहारिक र सर्वसुलभ हुनुपर्ने बताउनु भएको छ। यस्तै प्रदेशसभा सदस्य ठम्मर बहादुर विष्टले अहिलेको शिक्षा नीति नै व्यवहारिक नभएको बताउनु भएको छ। सांसद विष्टले शिक्षाको आमूल परिवर्तनका लागि सरकारको नीति शिक्षा नीतिमै प्रष्ट र वैज्ञानिक हुनुपर्ने भनाइराख्नु भएको छ। यस्तै राष्ट्रिय परीक्षा बोर्डका कर्णाली प्रदेशका प्रमुख जित बहादुर शाह र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व डिन पिताम्बर ढकालले कर्णालीका विद्यार्थीको गुणस्तर बढाउनका लागि सबै लाग्नुपर्ने बताउनु भएको छ।
बृहत विद्यालय सुरक्षा सम्बन्धी भेला सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ। दुई दिनसम्म चल्ने भेलामा विपद सुरक्षाको बारेमा विद्यार्थी, शिक्षक वा सरकारवालाको चेतना अभिवृद्धि गर्ने कार्यक्रममा लक्षित रहने जनाइएको छ। कार्यक्रममा विभिन्न व्यक्तिहरूको अनुभव आदान प्रदान साथै त्यसै गरी विपद व्यवस्थापन सम्बन्धी ज्ञान अनुभव विद्यालय बीच आदान प्रदान कार्यक्रम गर्ने जनाइएको छ। हिजो एक कार्यक्रमका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उद्घाटन गर्दै कर्णालीमा गुणस्तरीय शिक्षा गर्ने कर्णाली सरकारको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ। उहाँले हिजोबाट सुरु भएको भेलालाई सम्बोधन गर्दै शिक्षालाई व्यवस्थित गराउन सके मात्र यस क्षेत्रमा अन्य रोजगारीमूलक कार्यक्रमलाई लक्षित गर्न सकिने बताउनु भएको छ। उहाँले प्रदेशमा अब निर्माण हुने विद्यालयमा भौतिक संरचना पनि जोखिमयुक्त हुने गरी विद्यालय निर्माण गरिने बताउनु भएको छ। कर्णालीका कतिपय विद्यार्थीहरू अहिले पनि छाना मुनिकै विद्यालयमा बस्न बाध्य भएको भन्दै प्रदेश सरकारले शिक्षालाई गुणस्तरमा लैजानको लागि भौतिक संरचनालाई पनि ध्यान दिने बताउनु भएको छ। कार्यक्रममा भूगर्भविद्य भूकम्पीय शक्ति सञ्चित भएर बसिरहेको बताएको जानकारी गराउँदै पूर्व शिक्षा मन्त्री गङ्गालाल तुलाधरले भूकम्पीय जोखिमका लागि पूर्व तयारीमा जुट्नुपर्ने बताउनु भएको छ। उहाँले 2072 सालमा आएको भूकम्पले विद्यालय समयमा आएकोले धेरै विद्यार्थीले ज्यान गुमाएको भन्दै जोखिम न्यूनीकरणका लागि विद्यालयलाई सुरक्षित बनाउनु पर्ने बताउनु भएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ। ठाकुरबाबा नगरपालिका एक खानेपानी टोल भोरी गाउँका 70 वर्षीय पहरिया थारूको बाघको आक्रमणबाट मृत्यु भएको हो। बर्दियाका जिल्ला प्रहरी प्रमुख एसपी राजेश नाथ बस्तोलाले घरमा पालेको सुँगुरलाई आहारा दिने बेला पहरियालाई बिहानै करिब 7 बजे बाघको आक्रमण बाघले आक्रमण गरेको थियो। तीन दिन अघि पनि गेरुवा गाउँपालिका चारमा घाँस काट्न सामुदायिक वनमा जाँदा स्थानीय रामकली साईको बाघको आक्रमणबाट ज्यान गएको थियो।
बाँकेका किशोरीहरू बाल विवाह रोक्ने अभियानमा जुटेका छन्। किशोरीहरू वडा र पालिकामा रहेका बाल क्लब, किशोरी सञ्जाल लगायतका समूहबाट बाल विवाह विरुद्धको अभियानमा एकजुट हुन थालेका हुन्। सुनौ नेपालगञ्ज सहकर्मी निशु जोशीले तयार पारेको एक भिडियो सामग्री।
मेरो पनि बाल विवाह थियो अनि मैले बहुत दुःख उठायो, अनि मैले पढ्न पाएन, अनि मेरो बिहा गरिदियो, अनि म आफ्नो घरका यस्तो पुरै टर्चर गर्न तिमीको हस्बेन्डको मम्मी बहुत मैले टर्चर गरिरहेको थियो, तिमी काली छौ, तिमी राम्रो छैन, तिमी यस्तो छौ भनेर पुरै टर्चर गर्दै गर्दै पुरै तेलदेखि पनि जराइदिए थियो, पुरै यस्तो हानि थियो मलाई, पुरै आफ्नो घरदेखि निकालिदियो।
नेपालगञ्ज 21 वृता गाउँकी 17 वर्षीय सबिना खान घर परिवारले 12 वर्षको उमेरमा विवाह गराइदिएकाले दुःख पाएको र अहिले बाल विवाह विरुद्धको अभियानमा जुटेको बताउनु हुँदै सानै उमेरमा जिम्मेवारी धान्न नसकिने भएकाले उमेर पुगेपछि मात्रै विवाह गर्न उहाँको अरूलाई सुझाव छ।
म त यही भन्छु कि अब सानो बिहा त कहिले पनि गर्ने होइन, पढ्ने पढा राम्रोसित पढे लेखेर 20 वर्ष पछि बिहा गर्ने हो।
केही दिन अघिदेखि बाँकेका केही महिलाहरूले 16 वर्षको उमेरमा विवाह गर्न पाउनु पर्ने माग राख्दै आएका छन्। उनीहरूको माग तर्कसङ्गत नभएको भन्दै जिल्लाका किशोरीहरू बाल विवाह विरुद्धको अभियानमा उत्रिएका छन्। उज्जवल किशोरी क्लबका अध्यक्ष अकिरा खान,
अभिभावकहरूलाई के छ, उहाँले त 10 वर्ष 12 वर्षमा बिहा गरेर पठाइदिन्छ छोरीलाई, तर दुःख पाउँछ पाउने छोरीहरूले र पढ्न पाउनन् भने छोरीहरूले नै हो। त्यही भएर हामी किशोरी क्लबमा जति किशोरीहरू छन् त्यो सबैजना एकजुट भएर उपमहानगरपालिकामा आएको छ।
किशोरी अभियन्ताहरू आफू पनि 20 वर्षपछि मात्रै विवाह गर्ने प्रतिबद्धताका साथ यो अभियानमा जुटेका हुन्। तर अहिले पनि गाउँमा अभिभावकले जन्मदर्तामा उमेर बढाएर बाल विवाह गराइरहेको पाइएकाले चुनौती थपिएको अभियन्ताहरू बताउँछन्। पुरैनाकी नगमा बानु सिद्दिकी,
हाम्रो गाउँमा एउटा केटी छ, त्यसको आमा बुवासँग सोद्धाखेरि के भन्छन् कि मेरो केटी अहिले 21 वर्षकी पुगेछ, हामीले भन्छौँ पुगेछ नि, हामीसँगै पढ्छ नि, कसरी पुगेकी, त्यस्तै गरे त्यसको बिहे गरिदियो, हामीले रोक्दा रोक्दा पनि रोक्न सकेन, भन्नुहुन्छ कि त्यसको जनदर्तामा पनि 21 वर्ष छ, त्यही कारणले हो।
यस्तो अवस्थामा बाल क्लब, स्थानीय प्रहरी, जनप्रतिनिधि लगायत सरकारवालाहरूको समन्वयको खाँचो रहेको उनीहरूको भनाइ छ। ज्योति बिक र पूजा बिक,
म त पहिला आफूलाई सम्झाउँ, त्यसपछि हाम्रो घर परिवार, त्यसपछि आफ्नो समाजलाई सम्झाउँछु कि बाल विवाह यो नगर्ने, 16 वर्ष 20 वर्ष पुगिसकेपछि गर्ने। हाम्रो 7 दिन त यहाँ सर हुनुहुन्छ, सरले 7 दिन हाम्रो पनि 8 हुन्छ कि हामी गर्न सक्छौँ। यहाँ 8 स्थानीय किशोर क्लबबाट इन्डिया भन्ने ठाउँमा बस्थ्यौँ, अनि त्यहाँ एउटा बहिनीले चाहिँ भागेर बिहे गरी थिइन्, सानैमा बिहे गरेर अनि प्रेग्नेन्ट थिइन् अनि
नेपालगञ्ज उपमहानगरपालिकाका मेयरले नेपालको कानून बदर गर्ने अधिकार आफूलाई नभएको बताउँदै 16 वर्षको उमेरमा विवाह गर्ने मागलाई प्रतिनिधि सभाले नै सुनवाई गर्ने प्रतिक्रिया दिनुभएको छ।
अहिले नेपालको कानूनले बाल बालिकाहरूले 20 वर्ष भन्दा पहिले बिहा गर्न पाउँदैन भन्ने कानुन छ, त्यो कानुन यथावत छ। माग राख्नेलाई कुनै आपत्ति छैन, कसैले 18 भन्ला, कसैले 16 भन्ला, त्यो मागको सुनवाई हुने नहुने हाम्रो चाहिँ नि सर्वोच्च निकाय, हाम्रो चाहिँ नि सदनले, प्रतिनिधि सभाले गर्ने कुरा हो, त्यो विषयमा छलफल पनि हुँदैछ।
नेपालको जनगणनाको केन्द्रीय तथ्याङ्क ब्युरोका अनुसार बाँकेमा 80.2% किशोरीहरूको विवाह 19 वर्ष मुनि हुने गरेको तथ्याङ्क छ। नेपालको कानून अनुसार 20 वर्ष मुनि विवाह गर्न पाइँदैन। बाल विवाह गरे वा गराइएमा 3 वर्ष कैद र जरिवानाको नियम बनाइएको छ, तर व्यवहारमा भने कडाई गरेको पाइँदैन।
हामीसँग छिमेक सरेफेरोसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन्। अहिलेलाई भने विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले वृहत विद्यालय सुरक्षा सम्बन्धी भेला सुर्खेतको वीरेन्द्रनगरमा सुरु, गुणस्तरीय शिक्षा निर्माणमा जुट्नुपर्ने सरकारवालाको जोड, वैज्ञानिक शिक्षा नीति बनाउन सुझाव, बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघको आक्रमणबाट एकजनाको ज्यान गयो, 4 दिनभित्र बाघले 2 जनाको ज्यान लियो लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर र कर्मचारी गरी 22 जनाले सामूहिक राजीनामा दिएपछि स्वास्थ्य सेवा प्रभावित भएको छ। उपकुलपति प्राध्यापक डाक्टर संगीता भण्डारीले अनावश्यक दुःख दिएको आरोप लगाउँदै प्रतिष्ठानका डाक्टर तथा कर्मचारी गरी 22 जनाले 5 भदौमा सामूहिक राजीनामा दिएका हुन्। अत्यावश्यक सेवा प्रभावित भएपछि उपकुलपति भण्डारी आफै उपचारमा खटिनु भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियानले विभिन्न माग राख्दै प्रतिष्ठानको प्रशासनमा ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्रमा निशुल्क प्रसूति सेवा र थारू समुदायमा देखिने सिकलसेल रोगको उपचार सेवा कटौती गरेको पोषण पुनः स्थापना केन्द्र बन्द गरेको भन्दै आपत्ति जनाएको छ। यसै गरी राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा हस्तान्तरण भइसकेपछि अस्पताल अन्तर्गतका कर्मचारीलाई समायोजन गर्नुको साटो निष्कासन गरेको आरोप पनि लगाइएको छ।
पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टिभी कार्यक्रम सञ्चालक रवि लामिछाने, युवराज कडेल र अस्मिता कार्कीमाथि चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। जिल्ला अदालतका श्रेष्ठदार रुद्रमणि गिरी आत्महत्या प्रकरणमा सरकारी वकिलको कार्यालयले रवि लामिछाने सहित 3 जनालाई आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएको बताउनुभयो। जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा उहाँहरूको बयान शुरू भएको छ। हिजो अस्मिता कार्कीको बयान सकिएको छ भने आज रवि र युवराजको बयान हुने बताइएको छ। मुद्दा दायर भए पनि अदालतमा उनीहरूलाई साधारण तारिक, धरौटी वा थुनामा राख्ने भन्ने विषयमा थुन्चेक बहस शुरू हुने जनाइएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले 3 जनालाई 10 दिन अघि पक्राउ गरी अनुसन्धान सकेर आफ्नो रायसित फाइल्स जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो। नेपालमा गत वर्षको भदौदेखि लागू भएको नयाँ कानून अनुसार आत्महत्या दुरुत्साहनमा 5 वर्षसम्म कैद र 50,000 जरिवाना हुने व्यवस्था रहेको छ। यता रविका समर्थकले भने फसाउन खोजेको भन्दै दिनहुँ चितवनमा प्रदर्शन गर्दै आएका छन्।
बाँकेको कोहलपुर नगर क्षेत्रलाई उज्यालो सहर बनाउने भन्दै कोहलपुर नगरपालिकाले 15 वटा उच्च क्षमतायुक्त बत्ती हाई मास्टर लाइट जडान गर्दैछ। विभिन्न दात्री निकायको 2 करोड सहयोगमा यस्तो बत्ती जडान गर्न लागेको विभिन्न नगरपालिकाका प्रमुख लुट बहादुर रावतले बताउनु भएको छ। नगरपालिकाले शहरी विकास मन्त्रालय, कोहलपुर नगर विकास समिति लगायतका विभिन्न निकायसँग समन्वय गरेको प्रमुख रावतको भनाइ छ। नगरपालिकाले बोलपत्र आह्वान गरी ठेक्का सम्झौता समेत गरिसकेकाले अबको केही साताभित्रै हाइमास्ट जडानको काम अघि बढ्ने प्रमुख रावतको भनाइ छ। नगरपालिका क्षेत्रभित्र 500 जना अट्ने सिटी हलको निर्माण गर्ने तयारी समेत भइरहेको छ। सिटी हलका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर समेत यसअघि तयार भए पनि विभिन्न निकायले चासो नदेखाउँदा कामले गति लिन सकेको छैन। कोहलपुर नगरपालिका 11 स्थित नगर विकास समितिको 2 बिघा जग्गामा बनाउन लागेको सिटी हल निर्माणमा 10 करोड लागत लाग्ने अनुमान गरिएको छ।
माध्यमिक शिक्षा परीक्षा एसईका परीक्षार्थीहरूले नतिजामा चित्त नबुझे अब उत्तर पुस्तिका नै पुनः परीक्षण गराउन पाउने भएका छन्। यसअघि उत्तर पुस्तिकामा उल्लेखित प्राप्ताङ्क मात्रै पुनः जोडेर हेर्न पाउने व्यवस्था थियो। पुनर्योगका लागि आवेदन दिएर चित्त नबुझेका विद्यार्थीलाई अब उत्तर पुस्तिका हेर्न र दिने र त्यसमा पनि चित्त नबुझे पुनः परीक्षण गर्न दिने लागिएको जनाइएको छ। पुनर्योगका लागि आवेदन दिएका विद्यार्थीहरूको रिजल्ट आइसकेको छ। चित्त नबुझे विद्यार्थीले उत्तर पुस्तिका हेर्न आवेदन दिन सक्नेछन्। त्यसमा पनि चित्त नबुझे उत्तर पुस्तिका पुनः परीक्षण गर्ने तयारी पहिलो पटक गरिएको राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत एसईको परीक्षा नियन्त्रक रामराज खुरेलले बताउनुभयो।
कञ्चनपुरको शुक्ला फाटा राष्ट्रिय निकुञ्जमा आन्तरिक पर्यटकको संख्या बढेपछि बने पनि विदेशी पर्यटकको संख्या भने घटेको छ। पोहोरको तुलनामा आर्थिक वर्ष 75-76 1,300 बढी आन्तरिक पर्यटकको संख्या बढेको निकुञ्जको तथ्याङ्क छ। निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत लक्ष्मण प्रसाद पौडेलले 75-76 6,069 पर्यटकले निकुञ्ज अवलोकन गरेको बताउनुभयो। यीमध्ये 5,740 आन्तरिक पर्यटक रहेका छन् भने 154 जना सार्क देशका 175 अरू देशका पर्यटकले निकुञ्ज अवलोकन गरेका छन्। आर्थिक वर्ष 74-75 भने 4,740 पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए। यीमध्ये 4,281 आन्तरिक पर्यटक रहेका थिए भने 193 जना सार्क देशका र 266 जना अरू देशका पर्यटक रहेका थिए।
भारतबाट रोजगारी गरेर फर्केका दाङको बङ्गलाचुरी गाउँपालिकाका 23 वर्षका लालु घरतीको घोराईमा मृत अवस्थामा भेटिनु भएको छ। रोजगारी गरेर फर्किँदै गर्नुभएका लालु घरती सहित 6 घोराईको एक होटलमा बास बस्नु भएको थियो। घरती हिजो बिहान मृत अवस्थामा होटलको कोठामा भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घोराईको ट्राफिक चोकमा रहेको शङ्कर होटलमा राति 8:30 घरतीसहित अन्य 6 बास बसेका प्रहरीले बताएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक छिरेफेरसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। बैतडीका स्थानीय तहहरूले दिगो विकासका लक्ष्य अनुसार नै काम गरिरहेको बताएका छन्। सरकारले सन् 2030 दिगो विकासको लक्ष्य हासिल गर्ने योजना बनाएसँगै बैतडीका स्थानीय तहले पनि त्यही अनुसार काम गरिरहेको बताएका छन्। हरेक क्षेत्रमा रहेका सबै स्वरूपका गरिबीको अन्त्य गर्ने, खाद्य सुरक्षा, दिगो कृषिको प्रवर्धन गर्ने, सबै उमेर समूहका व्यक्तिका लागि स्वास्थ्य जीवनको सुरक्षित तथा लगायतका काम गरेको कार्यालयले जनाएको छ।
सरकारले डेंगू नियन्त्रणका लागि स्थानीय सरकारसँग समन्वय भइरहेको बताएको छ। डेंगू नियन्त्रणका लागि स्थानीय सरकार र अन्य निकायसँग समन्वय गरी पहल थालिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर विवेश कुमार लालले बताउनुभयो। पूर्वी नेपालमा फैलिएको डेंगू नियन्त्रण आउन नसकिरहेको बेला काठमाडौँमा पनि संक्रमित भेटिएको जनाइएको छ। काठमाडौँका 10 अस्पताल मध्ये अहिलेसम्म 55 जनामा डेंगू संक्रमण देखिएको बताइएको छ। महाशाखाले 23 अस्पतालबाट तथ्याङ्क संकलन गरेको हो।
पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले यो सुहाउँदो विचार नीति र कार्यक्रम विकास गर्न नसक्नु नै अहिलेको मुख्य जड रहेको बताउनु भएको छ। बर्दियाको बाँसगढीका स्थानीय अगुवासँग अन्तर्क्रिया गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले अन्तर्क्रिया कार्यक्रममा बोल्दै सबैको लक्ष्य विकास र समृद्धि भएकाले नयाँ विचार बोकेका अगुवाहरू एकै ठाउँमा उभिएर राष्ट्रिय हितमा बसेर छलफल गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनु भएको छ। भट्टराईले समाजवादी पार्टी मात्रै नभएर नयाँ युग र नयाँ विचार सहितको अभियान भएको उल्लेख गर्नुभएको छ। देशको गरिबी र बेरोजगारी समस्यालाई अन्त्य गरी आर्थिक विकास र समृद्धि ल्याउने अबको मुख्य कार्यभार भएको उहाँको भनाइ छ।
कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले देशभरि छरिएका राष्ट्रिय वनको अवस्थाबारे जानकारी गराउन सरकारसँग आग्रह गरेको छ। समितिले वन मन्त्रालय र भूमि व्यवस्था मन्त्रालयसँग राष्ट्रिय वनको अध्यावधि लगत माग्ने निर्णय गरेको हो। बैठकले राष्ट्रिय वनमा सूचीकृत देशभरका वनको अवस्था, वनको नापनक्सा, क्षेत्रफल लगायतको विवरण उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन दिएको हो। देशभरि सुकुम्बासी बस्ती विस्तार, उद्योग तथा खानीको नाममा राष्ट्रिय वन अतिक्रमण परेको भन्ने समाचार आउन थालेपछि समितिले यसबारे चासो देखाएको हो। समितिको बैठकमा सांसदहरूले सरकारले रोकेको कित्ता काट सम्बन्धी निर्णय पुनर्विचार गर्न माग समेत गरेका छन्।
भेरी खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। म्यानमारबाट विस्थापित भएका रोहिङ्ग्या शरणार्थीहरूले बङ्गलादेश स्थित शिविरमा र्याली निकालेका छन्। म्यानमारमा आफ्ना आफन्तहरू विरुद्ध जाति हिंसा भएको 2 पुगेको दिन पारेर झण्डै 200,000 र्यालीमा सहभागी भएका हुन्। सन् 2017 अगस्त महिनामा म्यानमारको राखिन राज्यमा भएको हिंसाका कारण झण्डै 7,40,000 रोहिङ्ग्या विस्थापित भएर बङ्गलादेशको शरणार्थी शिविरमा बस्दै आएका छन्। र्यालीमा बालबालिका बुर्खा पहिरिएका महिला पनि सहभागी भएका थिए। अहिले रहेको बङ्गलादेशको शरणार्थी शिविरलाई संसारकै ठूलो शरणार्थी शिविर मान्ने गरिएको छ। शरणार्थीलाई स्वदेश फर्काउने बारे 2017 बङ्गलादेश र म्यानमार बीच सम्झौता भएको थियो, तर यो अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन। पछिल्लो समय बिहिबार 3500 शरणार्थीलाई स्वदेश फर्काउने तयारी अन्तिम चरणमा पुगेको थियो।
भेरी खबरको अन्तिममा अब लागौं एउटा खेल खबरतर्फ। नवौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याट्सम्यान प्रतियोगिता प्रदेश नम्बर एकको इटहरीमा हुने भएको छ। खेलकुद महासंघको सहयोग तथा राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा हुने प्रतियोगिता भदौ 24 देखि 28 हुनेछ। इटहरी स्थित रंगशालामा हुने खेलमा 190 खेलाडीले 10 स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा पुरुषको शीर्ष 16 वरियता तथा महिलाको शीर्ष 12 वरियताको एकलमा प्रतिस्पर्धा हुनेछ। वरियता बाहेक पुरुष तथा महिला एकल, खुल्ला पुरुष तथा महिला युगल, छात्रा तथा छात्रा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा उच्च वरियताको पुरुष तथा महिला एकलमा शीर्ष 3 स्थान हासिल गर्नेले क्रमशः 50,000, 25 र 12,500 प्राप्त गर्नेछन्। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
गुणस्तरीय शिक्षा निर्माणमा जुट्नुपर्ने सरकारलाई जोड, वैज्ञानिक शिक्षा नीति बनाउन सुझाव।
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघको आक्रमणबाट एकजनाको ज्यान गयो। 4 दिनभित्र बाघले 2 ज्यान लियो।
कोहलपुर नगरपालिकाले 15 उच्च क्षमतायुक्त बत्ती जडान गर्दै 500 अट्ने सिटी हल निर्माण गर्ने तयारी।
र 9 राष्ट्रिय पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता आउँदो 24 गतेबाट हुने, 10 स्वर्ण पदकका लागि 190 खेलाडीले प्रतिस्पर्धा गर्ने। हवस् त अहिलेलाई बिहानको भेरी खबरको समय यही सकिन्छ। तपाईँ हाम्रो भेट बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित डिलु र मधुबन बिदा हुन्छौ। नमस्ते।